सो म त्यही कुरा गर्न चाहन्छु। पहिलो कुरा मैले कसरी विचार गरेका छु भने, पहिलो तिमोथी 4 अध्यायको कुरा हामीले सिकिरहेका छौँ। 4 अध्यायको 1 देखि 6 सम्म हामीले झुट्टा शिक्षाको कुराहरूको बारेमा, झुट्टा शिक्षकहरू, होइन झुट्टा शिक्षा भन्दा झुट्टा शिक्षकहरू जसले गलत कुराहरू, अब त्यो झुट्टामा चाहिँ के थियो भने, जुन कुरो वचनमा छैन त्यो खालको कुराहरू। एउटा चाहिँ के भन्छ त्यसलाई भने, त्यो धर्म कर्ममा विश्वास गर्ने, जस्तै आफ्नै मेहनतमा विश्वास गर्ने, परमेश्वरलाई खुसी बनाएर असल बन्न कोसिस गर्ने। कुनै पनि क्रिस्चियन जीवन भनेको चाहिँ हाम्रो व्यक्तिगत शक्ति र सामर्थ्य कोसिसले भन्दा पनि येशु प्रभुको अनुग्रहले मात्र हामी योग्य हुन सक्छौँ, उहाँको मद्दतले। जब हामीले परमेश्वरबाट येशुमा जुन आशिष हाम्रो लागि दिनुभएको छ, एफिसीको पत्रमा त्यही कुरा छ, विशेष गरी 1 अध्यायमा 2 अध्यायमा, होइन, जब त्यो कुरो हामीमा प्राप्त हुन्छ नि, जब येशु हामीमा हुनुहुन्छ नि, त्यसपछि सबै कुरा हामीमा हुन्छ, हाम्रो कोसिसले त हुँदैन नि, होइन। परमेश्वरको कामको लागि हामीलाई उहाँले बनाउनु भएको छ, तर त्यो परमेश्वरको काम हुनलाई हाम्रो जीवनमा हामी उहाँमा बन्नु पर्यो, हामी हुनु पर्यो पहिलो कुरो। जबसम्म तपाईँ र म नै परमेश्वरको आत्माद्वारा रूपान्तरण हुँदैन, नयाँ जीवन हुँदैन, हामीमा नयाँ सोच विचार हुँदैन, होइन, दोस्रो कोरन्थी 5:17 हुँदैन, एफिसी 2 अध्याय 3 अध्यायमा यो सबै कुरा तपाईँले पढ्न सक्नुहुन्छ, तबसम्म हामीले गरेको कामको खास अर्थ लाग्दैन। जो मान्छे ख्रिस्टमा नयाँ जन्मै पाएको छ नि, उसले गरेको कामले अनन्तको काम त हुनै सक्दैन, किनभने अनन्तको काम अनन्तको आत्माले मात्रै गर्नुहुन्छ। त्यस कारणले यहाँनिर पावलले तिमोथीलाई शिक्षा दिँदै गर्दाखेरि एफिसीको मण्डलीको समस्या मात्रै होइन, तिमोथी त पावलद्वारा विश्वासमा आएको असल व्यक्ति थिए नि, तर पनि पावलले पहिलो कुरा चाहिँ के जोड दिन्छन् भने, तिमोथी आफै पहिला ठिक हुनु पर्यो, उसको विश्वास सत्यतामा पहिला सही हुनु पर्यो, उसको शिक्षा सही हुनु पर्यो, तब तिमीले अरूलाई उदाहरण बनेर डोर्याउन सक्छौ। त्यो कुरो चाहिँ हामी यहाँ देख्दछौँ। त्यस कारणले तपाईँलाई अलिकति मैले चाहेको चाहिँ यो पहिलो कोरन्थी 4 अध्याय र दोस्रो कोरन्थी के अरे पहिलो तिमोथी 4 अध्याय र दोस्रो तिमोथीको कुरालाई हामी दाँजेर हेर्छौँ। त्यस कारणले के छ भनेदेखि, पहिलो तिमोथी 4 अध्यायको 1 देखि 5 सम्म त्यही प्यारलल भनेको चाहिँ त्यहीको खालको कुरा चाहिँ दोस्रो तिमोथी 3:1 देखि 9 सम्म तपाईँले देख्नुहुन्छ। अनि यी यी दुइटै अध्यायहरूमा के छ, ख्रिस्टको अन्तिम दिन, संसार अन्त हुने अथवा ख्रिस्टको दिन, अन्तको दिन, जो बेलामा येशु प्रभु आउनुहुन्छ त्यसपछि संसारको अन्त हुन्छ, त्यसको बारेमा त्यहाँ चेतावनी दिएको कुरा दुइटै ठाउँमा तपाईँले पाउनुहुन्छ। अब पहिलो तिमोथी 4:1 देखि 6 सम्म त तपाईँले धेरैचोटि हेर्नु भएको छ, म तपाईँलाई दोस्रो तिमोथीको कुरा अलिकति पढ्न चाहन्छु। यहाँनिर पढ्यो दोस्रो तिमोथीको, त्यो पहिलो तिमोथीको 4:1 देखि 6 सम्म भनौँ न, त्यो चाहिँ 5 सम्म, त्यो चाहिँ दोस्रो तिमोथी 3:1 देखि 9 सम्म पाउनुहुन्छ। तपाईँलाई म यो पढेँ, तर यो बुझिराख कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्। हामीले अस्तिकै हप्ता के सिकेका थियौँ भनेदेखि, त्यो सिजन अफ के भन्छ, त्यो भरमाउने समयहरू, आखिरी समयमाहरू, त्यस्तो सिजनहरू आउनेछन् जहाँ चाहिँ मान्छेहरू भरमिनेछन्, जहाँ चाहिँ मान्छेहरू आफ्नो स्वार्थमा अगाडि बढ्नेछन्। धेरै कुराहरू हामीले त्यो हेरेको थियौँ, अनि यहाँनिर लेखेको छ, किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँ पैसाको मोह गर्ने, घमण्डी, हट्टी, अरूको बदनाम गर्ने, आमा बाबुको आज्ञा पालन नगर्ने, बैगुनी। तपाईँले यो पढ्दै गर्दाखेरि तपाईँको समझमा, तपाईँको दिमागमा कतिजना मान्छेको पिक्चर आउँछ होला। अब मैले चाहिँ त्यसरी भन्नु पनि मिल्दैन, किनभनेदेखि मान्छेलाई चित्त पनि दुख्न सक्छ, तर यो बैगुनी मान्छे धेरै हुन्छ, बैगुनी मान्छे धेरै हुन्छ, मोह गर्ने त जथाभावी देखिन्छ, रुपियाँ पैसाको मोह, होइन, यो आफैलाई माया गर्ने मान्छे चाहिँ प्रशस्त देखिन्छ। अब यहाँनिर के छ, बैगुनी अपवित्र, स्वाभाविक, प्रेम रहितका, खुसी पार्न नसकिने, थुप्रो मान्छे देखिन्छ यो खुसी पार्न सकिने, उनीहरूलाई त फकाउनु पर्ने। परमेश्वरको राज्यमा नि फकाएर काम लाग्छ? पश्चाताप गर्न जानुपर्छ नि त, होइन? कुनै पनि मान्छेले चाहिँ मान्छेलाई पछ्याउने होइन नि त, परमेश्वरलाई हो नि त। हामीले माया गर्नुपर्छ, सही हो, किनभने त्यो पनि हाम्रो बोलावट हो। तर कुनै पनि व्यक्ति ख्रिस्टमा मुक्ति पाउने छ, उसले पहिले पश्चाताप गरेर आफ्नो हृदयमा पापलाई त्यागेर, संसारको तरिकालाई त्यागेर, परमेश्वरको वचन अनुसार येशूको तरिकालाई अप्नाउनु पर्यो नि। त्यो नगरिकन कुनै पनि व्यक्तिले मुक्ति पाउँदैन। अरूको बतख्वाइँ गर्ने कति मान्छे भेट्नुहुन्छ तपाईँले? यो त पापै हुन्छ। तर तपाईँलाई म भन्छु, पास्टर हुँ भनेर ठुल्ठुलो भएका मान्छेहरूले यस्तो काम गरिराखेको देख्छौँ। क्रिस्चियनहरू जो आफैले चाहिँ आफैलाई एकदम असल भनेर सोचेका हुन्छन् त्यो देखिरहेको हुन्छ। दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, विश्वासघाती त पटक्कै पिच्छे भेटिन्छ। उत्ताउला, अहङ्कारले फुलेको यो पनि भेटिन्छ। परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने यो पनि भेटिन्छ। त्यही कारणले यो सबै पढ्दै गर्दाखेरि के छ भने, तपाईँले मलाई के लाग्यो भनेदेखि, यो सँगैको प्यारलल के भन्छ, प्यारलल जुन चाहिँ खण्ड हामीले भर्खरै कुराहरू छौँ, तपाईँलाई त्यो पनि पढेर सुनाउँछु। त्यही प्यारललको कुरा गर्दैछु। त्यो अन्तका दिनमा चाहिँ कस्तो मान्छेहरू हुन्छन्, के खालको परीक्षाहरू आउँछन्। शैतान र त्यो दुष्ट भूत आत्माले मान्छेलाई के भन्छ, छौडा भन्छ, डिमोनले काम गर्छ, फसाउँछ। अनि कतिचोटि मान्छे मुडी हुन्छन्, कतिचोटि अहिले भर्खर एउटा मान्छेसँग सहमतिबाट एउटा कुरा गरेर आ हुन्छ, भोलि उसले अर्कै बाटो लिन्छ। किन? किनभने ऊभित्र त भूतको आत्माले उसलाई चाहिँ, छौनाको आत्माले उसलाई चाहिँ अर्कै बाटो लगिन्छ। किनभने हामीले जुन कुराको वचन दिइरहेको हुन्छौँ त्यो वचनमा पनि हामी के छ, विश्वासघाती हुन्छौँ। देख्नुहुन्छ, त्यो सबै यो अन्तको समयको चाल हो जुन चाहिँ शैतानले ल्याउँछ। त्यही कारणले कुनै पनि मान्छे मोड आउन सक्छ, तर उसको काम भनेको के, निरन्तर परमेश्वरमा भरोसा गर्ने हो नि। पवित्र आत्माले प्रष्टै भन्नुहुन्छ, पछि पछि कति मानिसहरूले विश्वासै गर्न छोड्नेछन्। उनीहरूले भरमाउने आत्माका कुरा सुन्नेछन्। यो भरमाउने आत्मा भनेको को, छौडा, थाहा पनि छैन उसलाई, तर उसको मन मुडी हुन्छ नि त। अनि भूतले दिएका शिक्षा मान्नेछन्। त्यो भूत भनेको चाहिँ छौडा, बुझ्नुहुन्छ? उसलाई थाहै हुँदैन कि ऊ चाहिँ छौडाको शत्रु के भन्छ, नोकर भइसक्यो। मैले धेरै यस्ता क्रिस्चियनहरू देखेको छु। दुई पद, यस्ता शिक्षाहरू छलकपट गर्ने झुटा व्यक्तिहरूद्वारा आउने छन्, जसका विवेक तातो फलामले डामेजै हुन्छ। लि, झुटकबल गर्ने छल, कति मान्छेहरूले घमण्डलाई, किनभने उनीहरूलाई जतिचोटि पनि के हुन्छ भनेदेखि, कसरी म माथि हुने, कसरी मेरो कुरा हुने, कसरी मैले भने मान्नुपर्ने। तर ख्रिस्टमा विश्वास गरेर मुक्ति पाएको मान्छेमा चाहिँ त्यो इगो भन्ने कुरा छ नि, म भन्ने कुरा छ नि, क्रुसमा मरेको हुनुपर्छ। जबसम्म त्यो म मर्दैन नि, त्यो मान्छेले पक्का परमेश्वरको आत्मालाई स्वीकारेको हुँदैन। यो कुरा चाहिँ मान्छेले कतिचोटि देखिन्छ, तपाईँ आफै परिपक्व भएपछि चाहिँ अर्को मान्छेले गल्ती गरेको देखिन्छ, होइन भनेदेखि जम्मै फाइट गरेर आउँछ एकअर्कालाई। अनि अर्को जो मान्छे आफै परमेश्वरमा पक्का छैन नि, त्यो मान्छेले अर्को मान्छेसँग पनि त्यही शारीरिकै लडाइँ लड्छ। अर्को मतलब उसलाई पनि भूतले नै चलाउँछ, बुझ्नुहुन्छ? यो रियल कुरा भन्दैछु है मैले। अनि तेस्रो पद के छ यहाँ, तिनीहरूले मानिसहरूलाई विवाह गर्न मनाइ गर्छन्। यो चाहिँ एसिटिसिजम भन्छ, यो विभिन्न किसिमका नियमहरू मान्ने, होइन, भोजनहरूबाट अलग रहन् भन्ने आदेश दिन्छन्, जुन विश्वास गर्नेहरू अनि सत्य जान्नेहरूले धन्यवाद साथ ग्रहण गरून् भनी परमेश्वरले सृष्टि गर्नुभयो, त्यसलाई चाहिँ उनीहरूले मान्न छोड्छन्। चार पद, किनकि परमेश्वरले सृष्टि गर्नुभएको सबै थोक असल छन्, धन्यवाद साथ स्वीकार गरियो भने कुनै थोक पनि तिरस्कार गर्नु पर्दैन। अनि पाँच पदमा, किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा शुद्ध पारिएको हुन्छ। तर मैले तपाईँलाई खालि के गरेँ, यो दुईवटा खण्ड, दोस्रो कोरन्थी के अरे दोस्रो तिमोथी 3:1-9, पहिलो तिमोथी 4:1-5, यसलाई दाँझेर देखाएँ तपाईँलाई। यो अन्तका दिनहरूमा आउने साइनहरू के हुन्? आज मान्छेहरू के गरेका छन्? भित्रभित्रै पिल्सिया छन्, अर्का खुट्टा तान्या छन्, तितोपनाले जलिराखेका छन्, अनि मान्छेहरूलाई भड्काइराखेका छन्। अनि कहिले पनि मण्डली निर्माण र परमेश्वरको महिमा, आत्मा बचाउने काममा उनीहरूको 1 घन्टा पनि बित्दैन। तर उनीहरू कसरी हुन्छ मान्छे भत्काउने? प्रियहरू, तपाईँले देख्नुभयो कोही मान्छे त्यस्तो? प्रार्थना गर्नुहोस्, किनभने त्यो शैतानको पासोमा छ। तपाईँ र मैले अगाडिबाट ऊ चाहिँ वरिष्ठ व्यक्ति होला, तर ध्यान दिनुहोस्, यो कुरा चाहिँ परमेश्वरको वचनले भन्छ। अर्को हो, तपाईँलाई प्यारालल प्यासेज अर्को मैले के भन्दैछु, पहिलो तिमोथी चारको छदेखि दससम्म चाहिँ, दोस्रो तिमोथी दुईको एकदेखि सातसम्म, त्यहाँ पनि प्यारालल तपाईँ देख्नुहुन्छ, चारको छदेखि दससम्म पहिला पढौँ। यदि तिमीहरूले यी कुराहरू दाजुभाइ दिदीबहिनीहरूलाई देखाइदियो भने तिमी विश्वासको सत्यतामा हुर्काइएको उचित शिक्षा पछ्याउने ख्रिस्ट येशूमा असल सेवक हुनेछौ। तिमोथीलाई के गरेको छ यहाँ? असल सेवकले चाहिँ ती जुन चाहिँ भर्मिएका कुरा, गल्तीका कुरा, मान्छे भड्किएका कुरा, उनीहरूको सेल्फ इगो होइन, स्वार्थी भावना, त्यो आदमबाट आएको पाप स्वभाव मरेकै छैन, त्यसलाई देखाइदियो भने चाहिँ तिमी असल सेवक हुनेछौ। ख्रिस्टलाई पछ्याउने सेवकले चाहिँ देख्छ, त्यो अरूलाई देखाउनु पर्यो, सत्यतामा हुर्किएको, विश्वासको सत्यतामा हुर्काइएको, उचित शिक्षा पछ्याउने तपाईँ र मैले हुनुपर्ने चाहिँ त्यो। त्यसो हो भने के हुन्छ, कहिले पनि गुटबन्दीतिर अर्काको कुरा काट्नेतिर होला, कसैको हल्ला चलेको सुन्नुभयो, तर डोन्ट इन्टरटेन, त्यो अर्काको बारेमा तपाईँले बाइबलको तरिकाभन्दा बाहिरबाट नजानुस्, तब तपाईँ परमेश्वरको हुनुहुन्छ र आशिष पाउनुहुन्छ। आजकल त यति सजिलै मान्छेले त कुरा गरिरहेको हुन्छ नि त, होइन? अर्को हो, तपाईँलाई मैले दसौँ पढ्न लाग्यो, सात, भक्तिहीन अल्पनीय के भन्छ, काल्पनीय दन्ते कथाहरूदेखि अलग बस्छ, अरू अरू बरु आफूलाई भक्तिको मानिस हुने तालिम देऊ भने चाहिँ, अब यो अङ्ग्रेजीमा चाहिँ ट्रेन योर सेल्फ विथ गडलिनेस भन्छ, होइन? गडलिनेस भनेको चाहिँ खासमा यसुको चारित्रिक स्वभावमा बदलिने तालिम, त्यो भनेको चाहिँ कसरी सम्भव हुन्छ? तपाईँलाई एउटा शब्द भन्छु म, यो भक्तिमा तालिम भनेको चाहिँ गडलिनेसमा ट्रेन, ट्रेन भनेको चाहिँ तालिम, ट्रेनिङ, हामी ट्रेनिङ दिन्छौँ नि, वास्तवमा यो ग्रिक शब्दबाट आयो, यो ग्रिक शब्दमा चाहिँ जिम्नेजियम कि के भन्छ त्यसलाई, जिम्नेजियम भनेको चाहिँ जिम भन्ने शब्द छ नि, अहिले हाम्रो जिम जाने, मेरो घरकै छेउमा छ एउटा जिम, कुनि के जिम भन्ने छ होइन, त्यो शब्द चाहिँ ग्रिक शब्दबाट आयो, त्यो भनेको चाहिँ व्यायाम भन्ने, अभ्यास भन्ने, प्र्याक्टिस, एक्सर्साइज, एक्सर्साइज भन्ने शब्द त्यहीँबाट आयो। हामी त एक्सर्साइज भन्ने बित्तिकै फिजिकल एक्सर्साइज भन्ने कुरा त बुझ्छौँ, तर यहाँ परमेश्वरसँग सम्बन्धमा रहने, पवित्रताको बाटो हिँड्ने, परमेश्वरलाई पछ्याउने एक्सर्साइज, तालिम, परमेश्वरको वचन अनुसार जिउने तालिम, त्यो कुरा यहाँ भनिएको छ। अनि अर्को चाहिँ आठ र नौ पदमा, किनकि शारीरिक तालिम केही मूल्यको मात्र हुन्छ, तर ईश्वर भक्ति भनेको चाहिँ गडलिनेस, परमेश्वरसँगको गहिराईको सम्बन्ध, पवित्रताको जीवन, अब नेपालीमा ईश्वर भक्ति भन्छ होइन, हर किसिमले लाभदायक हुन्छ, किनभने परमेश्वरसँगको सम्बन्ध, यो सबै भनेको चाहिँ के छ भनेदेखि रिलेसनसिप विथ जिजस क्राइस्ट, द्याट इज वाट इट इज, येसु ख्रिस्टसँगको घनिष्ठ सम्बन्ध। अब येसुको सँगको सम्बन्ध चाहिँ त्यस्तो व्यक्तिसँग मात्रै सम्भव छ जो पापलाई र संसारलाई छोड्या छ, किनभने पापको सँगसँगै येसुसँग सम्बन्ध हुन सक्दैन। अनि नौ पदमा, यो भनाइ विश्वासिक छ जसलाई पूर्ण रूपले स्वीकार गर्न सकिन्छ, यो माथि जे भनिएको छ नि, यो ईश्वर भक्ति अथवा तालिम, गडलिनेसको तालिम चाहिँ शारीरिक एक्सर्साइज, अस्ति मैले रामहरिको बिहानको हिँडाइको बारेमा कुरा गरेको थिएँ होइन, त्यो एक्सर्साइजको कुरा, त्यही किसिमको एक्सर्साइज, हाम्रो आत्मिक एक्सर्साइज भनेको चाहिँ परमेश्वरको वचन पढेर प्रार्थना गरेर परमेश्वरसँग समय बिताउने, वननेस होइन, के भन्छ त्यसलाई, प्रेजेन्स अफ गड, परमेश्वरको उपस्थितिमा समय बिताउने भन्छ, क्वाइट टाइम भन्छ, हरेक व्यक्तिको त्यो एक प्रकारले कर्पोरेट रूपमा भनेको चाहिँ सामूहिक रूपमा, एक प्रकारले व्यक्तिगत रूपमा भनेको चाहिँ हरेक व्यक्तिको परमेश्वरसँगको सम्बन्धको कुरा भयो। नौ पदमा चाहिँ यो भनाइ विश्वासयोग्य छ, हर प्रकारले स्वीकार छ। दस पद, हामीले परिश्रम र सङ्घर्ष गर्नुको कारण यो हो कि हाम्रो आफ्नो आशा जीवित परमेश्वरमाथि राखेका छौँ, जो सबै मानिसहरू विशेष गरी उहाँमाथि विश्वास गर्नेहरूको मुक्तिदाता हुनुहुन्छ। तपाईँ र मैले, मेरो, हाम्रो विश्वास, हाम्रो यहाँ के लेखेको छ, हामीले परिश्रम र सङ्घर्ष गर्नुको कारण, हामीले यो सबै मेहनत गर्नुको कारण, यो सबै एक्सर्साइज गर्नुको कारण, यसलाई दुःख गर्नुको कारण, एकदम सिन्सियरली समर्पित भएर पछ्याउनुको कारण चाहिँ हाम्रो आशा चाहिँ जीवित परमेश्वरमाथि छ, जसले उहाँमाथि हामी विश्वास गर्छौँ, उहाँ हाम्रो मुक्तिदाता हुनुहुन्छ, जसले चाहिँ हाम्रो लागि प्रतिज्ञा गर्नुभएको छ, अनि त्यो प्रतिज्ञा चाहिँ उहाँले पुरा गर्नुहुन्छ। तपाईँलाई मैले अर्को चाहिँ दोस्रो तिमोथी, यहीसँग प्यारलल चाहिँ दोस्रो तिमोथी दुईको एकदेखि सात भनेको थिएँ। दोस्रो तिमोथी दुईको एकदेखि सात तपाईँलाई म पढ्न चाहन्छु। दोस्रो तिमोथी दुईको एकदेखि सात, यहाँनिर, यस कारण तिमी मेरा बालक ख्रिस्ट येशूमा भएको अनुग्रहमा बलियो हौ। धेरैजना साक्षीहरूको उपस्थितिमा तिमीले मबाट जे कुरा सुनेका छौ ती अरूहरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ। ख्रिस्ट येशूमा असल सिपाही झैँ दुःख भोगमा हामीसँग सहभागी हौ। सेनामा भर्ना भएको सिपाही अरू धन्दामा अल्झदैन, किनकि उसलाई भर्ना गर्नेहरू सन्तुष्टि पार्नु नै उसको लक्ष्य हुन्छ। अनि यहाँनिर प्रतियोगितामा नियम बमोजिम भाग नलिएसम्म कुनै खेलाडीले पनि इनाम पाउन सक्दैन। अर्को कुरो, परिश्रम गर्ने किसानले नै बालीको पहिलो हिस्सा पाउँदछ। म के भन्दछु त्यो विचार गर, किनभने प्रत्येक कुरामा प्रभुले तिमीलाई समझ दिनुहुनेछ। म के कुरा भन्दैछु त्यसमा विचार गर भनेको चाहिँ, पावलले तिमोथीलाई जुन परमेश्वरको सत्य वचन भनिराखेका छन्, जब हामीले ती कुरालाई ध्यान दिएर विचार गर्छौँ, हामी हाम्रो समझ चाहिँ परमेश्वरले हामीलाई समझ दिनुहुन्छ ताकि हामीले सबै कुरा बुझ्न सक्छौँ। तर यी कुरालाई जब हामी विचार गर्दैनौँ, यसमा हामी समर्पित हुन चाहँदैनौँ, हामी आफैलाई यसमा समर्पण गर्न चाहँदैनौँ, हामी बाहिर र भित्र दुई किसिमको जीवन जिउँछौँ, त्यो त सम्भव छैन नि। त्यसकारणले यहाँ हामीले पुरा गर्नुपर्ने जिम्मेवारी चाहिँ के हो भन्दाखेरि, परमेश्वरको वचनलाई ध्यान दिनुपर्ने, त्यो कुरा चाहिँ हामी यहाँ प्रष्टसँग देख्छौँ, परमेश्वरको वचनलाई ध्यान दिनुपर्ने। अर्को शब्दमा चाहिँ यहाँनिर पावलले चाहिँ तिनवटा उदाहरण दिएका छन्। एउटा अभ्यास, एक्सर्साइज, ट्रेनिङ, त्यो चाहिँ के हो, धार्मिकताको। हरेक विश्वासी येशूमा विश्वास गरेपछि एउटा तालिम उसले लिनुपर्छ, त्यो चाहिँ धार्मिकताको तालिम, भनेको चाहिँ ऊ पवित्रतामा बढ्नु पर्यो, ऊ चाहिँ परमेश्वरमा बढ्नु पर्यो, ऊ समर्पणतामा बढ्नु पर्यो, ऊ आत्मिक रूपमा बलियो हुँदै जानु पर्यो, होइन? त्यो भनेको चाहिँ कस्तो हो भनेदेखि, उसले उदाहरण यहाँनिर एउटा सिपाहीको, एउटा खेलाडीको, एउटा किसानको दिएको छ। अनि यहाँनिर के कुरा भन्नु खोजेको छ भनेदेखि, सिपाहीले जुन भर्ना आर्मी भनौँ न, सिपाहीको के हुन्छ, तिनीहरूको त एकदम निश्चित रुलहरू हुन्छ, नियमहरू हुन्छ, त्यहाँनिर उनीहरूले सम्पूर्ण कुरा जुन लक्ष्यको लागि सिपाहीलाई भर्ना गरिन्छ त्यस उनीहरूले दिएको तालिममा र उनीहरूले गरेको लक्ष्यलाई चाहिँ उसले एकदम इमान्दार साथ मेहनत गरेर पुरा गर्नुपर्ने हुन्छ, होइन? असल सिपाही झैँ दुःख भोगमा हामीसँग सहभागी हो। त्यसैले सेनामा भर्ना हुने असल सिपाहीको दुःख भोग, असल सिपाही जस्तै, होइन? अथवा एउटा खेलाडी, खेलाडीले के हुन्छ, नियम बमोजिम खेलाडी पनि के हुनुपर्छ, खेलाडी सफलता हुनलाई त उसले त धेरै परिश्रम गर्नुपर्छ नि, होइन? तपाईँलाई थाहा छ होला, पौडी खेल्ने मान्छे एकजना योभन्दा योचोटिको ओलम्पिक्समा, होइन, त्योभन्दा पहिलो ओलम्पिक्समा माइकल फेल्प, के भन्छ त्यसलाई, माइकल फेल्प नै भन्छ के अरे, सबभन्दा बढी त्यो स्विमिङको गोल्ड मेडल उसले जितिया थियो। र उसको चाहिँ दिनमा कति घन्टा पो भन्थ्यो, पाँच होइन, पाँचभन्दा बढी हो, पाँच पाँचवटा त कुखुरा खान्थ्यो अरे उसले, तर कति घन्टा चाहिँ पौडी खेल्थ्यो क्या। तपाईँहरू मलाई 1 घन्टा हिँड्न पनि कस्तो गाह्रो छ, होइन? त्यसले उसले त्यसै ल्याएको छ र, उसले त कति परिश्रम गर्नु, कति मेहनत, कहिलेदेखि फेरि, होइन? अब अमेरिकामा यहाँ यो बास्केटबलको खेलाडीहरू हुन्छ, ए यहाँ सानो 2 वर्षभन्दा सानो बच्चादेखि उनीहरूलाई बास्केटबल सिकाएको हुन्छ क्या, त्यो के अरे उसको नाम, त्यो केरी, स्टेफ केरी, स्टिफेन केरी भन्ने छ यहाँ उता सेन फ्रान्सिस्को, एक प्रकारले एकदम नामु खेलाडी छ अहिले, तर उसको सानोदेखि उसले कति सिकेको, त्यसले गर्दाखेरि चाहिँ, त्यसैले यहाँनिर के छ भनेदेखि, प्रभुको विश्वासमा बढ्नलाई, धार्मिकताको कुरामा तालिम प्राप्त गर्नलाई हामीले यी व्यक्तिहरू जस्तै सही शिक्षामा, सही अनुशासन र सही कुरामा ध्यान दिनु पर्यो, सम्पूर्ण रूपले त्यसमा समर्पित हुनु पर्यो भन्ने कुरा यहाँ बुझाउन खोजेको छु। यो आधा मनले हुँदैन त्यो कुरा भन्नु खोजेको, तर आज 4 अध्यायको कुरा गर्दै गर्दा तपाईँसँग म के कुरा गर्न चाहन्छु भने, पहिलो तिमोथी 4 अध्यायमा यो पास्टर अगुवाको सम्बन्धमा भनिराखेको छ, होइन? अब पास्टर अगुवाको मात्रै सम्बन्धमा नभइकन के छ भने एफिसीको मण्डलीका हरेक विश्वासीहरूको लागि पनि छैन, उसले के भन्नुपर्छ। तर पास्टर अगुवालाई तिमोथीलाई उसले भनेका छन् कि उनले चाहिँ तिनीहरूलाई वचन सिकाउनु पर्यो मात्रै होइन कि वचन जिउनु पर्यो, जीवनमा मान्छेको लागि ऊ उदाहरण बन्नु पर्यो। यो सबै कुरा तपाईँलाई, मसँग समय भएको भए यो सबै कुरा तपाईँलाई अझै म भन्न चाहन्थे। त्यसैले यसै गरी यहाँ पाउलले तिमोथीलाई कुन कुरामा चाहिँ ध्यान दिने, धार्मिकताको तालिम प्राप्त गर्नलाई कुन कुरामा ध्यान दिने सल्लाह पाउलले के अरे तिमोथीलाई दिएका छन् त, तपाईँलाई प्रश्न मैले गरेँ भने के भन्नुहुन्छ? तिमोथीले जसरी खेलाडीले ध्यान दिनु पर्यो, सिपाहीले ध्यान दिनु पर्यो, किसानले ध्यान दिनु पर्यो, पावलले तिमोथीलाई चाहिँ के कुरामा ध्यान दिने भनेको छ? यो कुरा तपाईँलाई धार्मिकतामा तालिम दिने भनेको चाहिँ के हो? कसले कसरी धार्मिकतामा तालिम हुन्छ? त्यो भनेको चाहिँ येशु ख्रिस्टसँगको घनिष्ठ सम्बन्धमा अगाडि बढ्ने कुरा हो। येशु ख्रिस्टलाई सम्पूर्ण जीवन सुम्पेर प्रभुको रूपमा उहाँलाई पछ्याउने कुरा हो, त्यो नै धार्मिकता। किनभने येशु ख्रिस्टभन्दा बाहिर त हामी धार्मिकता हुनै सक्दैन नि, येशु नै हाम्रो धार्मिकता हुनुहुन्छ भनेर हामी बाइबलमा हेर्छौँ। पावलले शिक्षा दिएका छन् येशु ख्रिस्ट सँगको हाम्रो निरन्तर घनिष्ठ सम्बन्ध, जसरी एउटा सिपाही, एउटा खेलाडी, एउटा किसान एउटा सिन्सियर भएर पुरा लाग्नु पर्यो, हामी येशुसँगको सम्बन्धमा लाग्नु पर्यो। अब अर्को खण्ड, एउटा अन्तिम खण्ड म तपाईँलाई पढ्न चाहन्छु, पहिलो तिमोथी 4:11-16, त्यसपछि अर्को खण्ड चाहिँ यहाँनिर 2 तिमोथी 4:1-6, यो प्यारलल प्यासेज तपाईँलाई म पढ्दैछु। 11:16, यहाँ 11 के छ? यिनै कुराहरूलाई आज्ञा दिँदै शिक्षा देऊ। त्यसैले तिमोथीलाई सबभन्दा मुख्य कुरा के छ? शिक्षा दिने कुरा छ नि। सो प्रचारकको लागि, अगुवाको लागि पहिला आफू उदाहरण हुनु पर्यो, आफू सही हुनु पर्यो, आफ्नो जीवनमा सही सिद्धान्त हुनु पर्यो, अनि त्यो कुरो चाहिँ विश्वासीहरूलाई सिकाउनु पर्यो। उनीहरूले हाम्रो बोली मात्र होइन, हाम्रो जीवन मात्र होइन, हाम्रो बोली, वचन, प्रचार दुइटै कुरा हुनु पर्यो। हो यो चाहिँ तपाईँ र म जसले आफैलाई एउटा अगुवा प्रचारकको रूपमा सोच्छौँ, हामीले यो कुरालाई विचार गर्नु पर्यो। अनि यहाँनिर 12 के भनेको छ? जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूको अघि बोली, वचन, आचरण, प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन। अब हामीले यहाँ तिम्रो जवानीलाई कसैले हेला गर्न नपाओस् भनेको थियो, धेरै जस्तो सम्झना हाम्रो चाहिँ जवानी भनेको चाहिँ तरुणो अवस्था अथवा यो केटा र केटीको बिचको आकर्षण, त्यस्तो खालको सोचमा, त्यो पनि हुनसक्छ। तर यो खण्डमा विशेष गरी तिमोथी चाहिँ भर्खर 30-35 वर्षको हो, तर त्यहाँ उसले सेवा दिनुपर्ने मान्छेहरू चाहिँ धेरै परिपक्काहरू थिए, त्यसैले उसको उमेरको काँचोपनको कुरा गरिरहेछ यहाँनिर। तर तिमोथीले आफू सानो उमेरको भएर अरू कसैले पनि उसलाई सानो उमेरको भएर उसलाई तुच्छ ठान्नु नपरोस्, बरु तिमोथीले ध्यान दिनुपर्ने चाहिँ के हो भन्दा विश्वासीहरूको अघि चाहिँ बोली वचन भनेको चाहिँ कुनै पनि बातचितमा, कुनै पनि कुरामा, आचरणमा भनेको चाहिँ व्यवहारमा, उसले गर्ने क्रियाकलापमा, अरूलाई गर्ने व्यवहारमा, आफ्नो योजनामा, हरेक कुरामा, अनि प्रेममा, अनि विश्वासमा, अनि शुद्धतामा तिमी एक उदाहरण बन। त्यसपछि कसैले, त्यसैले यो सबै तपाईँ र मलाई पनि शिक्षा हो नि, हामी पनि कसैको उमेर बढी छ, कसैको घटी छ, होइन? त्यो उमेरको मुख्य कुरा भएन नि, तपाईँ र म उदाहरण यी कुरामा हुनु पर्यो भनेर यहाँ देखाइएको छ। 13 म नआउन्जेल मानिसहरूलाई धर्मशास्त्र पढेर सुनाउँदै गर्नु, तिनीहरूलाई दृढ बनाउँदै गर्नु, शिक्षा दिँदै गर्नु। त्यसैले यहाँनिर तिमोथीलाई एउटा कुरा भनेको छ नि, तिम्रो वरदानलाई हेला नगर, तिम्रो वरदानलाई प्रयोग गर। मैले भनेको छु पहिलो 2 तिमोथी पनि गर, त्यो दोहोऱ्याएको छ। अनि तिमोथीको वरदान चाहिँ के हुनसक्छ? प्रचार गर्नु, शिक्षा दिनु, होइन? त्यसैले जसले शिक्षा दिने वरदान पाउँछ, बोलावट पाउँछ, उसले परमेश्वरको वचन शिक्षा सही प्रकारले दिन सक्नु पर्यो। तर त्यस्तो व्यक्तिले सही शिक्षा दिन पाउँछ जो आफैमा त्यो शिक्षा लागू गरेको हुन्छ। त्यसैले यहाँ अब अर्को तिनवटा पद यहाँ पढौँ। 14, तिमीसँग भएका वरदानको अवहेला नगर, जुन वरदान एल्डरहरूले तिमीहरूका हात तिमी माथि राख्दा अगमबाणीद्वारा तिमीलाई मिलेको थियो। 15 पद, तिम्रो सम्पूर्ण ध्यान र भयभरको शक्ति यिनै सिकाएका कुराहरूमा लगाऊ, तिमीले गरेको उन्नति सबैले देखुन्। अब तपाईँले यो विचार गर्यो भने कम्ती शब्दहरू छन् यहाँ। पावलले जुन शिक्षा दिइरहेको छ नि परमेश्वरको वचनमा, भयभरको शक्ति लगाउनु भनेको छ, सम्पूर्ण ध्यान लगाउनु भनेको छ, अनि तिम्रो जीवनमा यसले ल्याएको परिवर्तन सबैले देखुनु भनेको छ। के तपाईँ र म साँच्चै नै परमेश्वरको सेवक बन्न चाहन्छौँ? यो हो तपाईँ र मेरो लागि लक्ष्य, तपाईँ मेरो जीवनको गोल यो हुनुपर्छ। 16 पद, आफ्नो बारेमा र आफूले दिएको शिक्षाको बारेमा राम्ररी चनाखो देऊ। भनेको चाहिँ आफ्नो बारेमा र आफूले दिएको, यहाँनिर अर्को पद पढ्छु, आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होसियारी बस, यी कुराहरूमा लागिरह, यसो गर्नाले तिमीले आफूलाई र सुन्नेहरूलाई समेत बचाउने छौ। त्यस कारणले यहाँनिर के भयो, कुनै पनि विश्वासी प्रचारकले यहाँ तिमोथीले के गर्नु पर्यो, आफ्नो बारेमा होसियारी हुने भनेको चाहिँ के हो, आफ्नो विश्वास। अघि हामीले पढेको थियो नि, आचरणमा, बोली वचनमा, प्रेममा, शुद्धतामा, विश्वासमा, आफ्नो कुरामा, धार्मिकतामा हुनु पर्यो, धार्मिकताको तालिममा गहिरिनु पर्यो, हो यो कुरा हुनु पर्यो, होइन? त्यस कारणले यहाँनिर यो कुरा यहाँ थियो नि, तिम्रो सम्पूर्ण ध्यान भएभरको शक्ति यिनै कुराहरूमा लगाऊ भन्ने कुरा चाहिँ यहाँ गएर के भयो त भन्दाखेरि, आफ्नो बारेमा यो सबै ध्यान हुनु पर्यो। र अर्को कुरो, दोस्रो कुरो के छ, उसले सिकाउने, उसको सिकाएको शिक्षा सही हुनु पर्यो, ध्यान दिएर सिकाउनु पर्यो। यो भन्दै गर्दाखेरि के छ भने, मान्छेहरूलाई कतिचोटि हामी सत्य कुरालाई राम्रोसँग भन्नु पनि तयार हुँदैन, हामीले मान्छेको जीवनमा गल्ती देख्छौँ तर भनिहाल्दैनौँ। किन भन्दैनौँ? किनभने तपाईँ र म जो चाहिँ परमेश्वरबाट बोलावट पाउँछौँ नि, मान्छेको जीवनमा गलत कुरा, इरर भन्छ नि, इरर, गलत कुरा देख्यो भने तपाईँ र मैले त्यो गलत कुरालाई देखाउनु, भन्नु, सुधार्नु हाम्रो जिम्मा हुन्छ। त्यही कारण तपाईँको अगाडि मैले के गर्छु, पूर्ण रूपमा जे छ त्यही भन्छु, बाँकी कुरा तपाईँको। अब तपाईँले तपाईँको जिम्मामा भएका मान्छेहरूसँग के गर्नु पर्यो, पूर्ण रूपमा उनीहरूसँग कुरा हुन्छ। कसैको जीवनमा तपाईँले देख्नुभयो भने कुनै न कुनै रूपले पहिला प्रार्थना, त्यसपछि त्यो उसको जीवनमा जे गल्ती छ त्यो कुरो देख्नु पर्यो, त्यो कुरोलाई डिल गर्नु पर्यो। नत्र भने त परमेश्वरको वचन अनुसार जिएको हुँदैन नि। सम्पूर्ण रूपले हर हिसाबले समर्पित भएको कुरा हुन सक्दैन, होइन? त्यो 14 पदमा छ नि त्यो कुरा चाहिँ, हामीले ध्यान दिनु, 14 होइन 15 पदमा, तिम्रो सम्पूर्ण ध्यान र भयभरको शक्ति यी कुराहरूमा लगाऊ, अनि त्यसपछि तिमीले चाहिँ तिमीले गरेको कुरामा उन्नति देख्नेछौ। अनि यहाँनिर वास्तवमा पहिलो तिमोथी 4 अध्यायमा पाउले तिमोथी एक परमेश्वरको सेवकको रूपमा एफिसीको मण्डलीमा पास्टरको भूमिका निभाउन पठाएका थिए, अनि त्यो आज्ञा तिमोथीलाई दिइराखेका थिए, अनि तिमोथीको जिम्मा चाहिँ पावलले सिकाएको अथवा परमेश्वरको आत्माले सिकाएको परमेश्वरको वचन अनुसार एफिसीको मण्डलीलाई सही बाटोमा सुधार्नु मात्रै होइन कि, ऊ आफै पहिला सुध्रिएर उनीहरूको अगाडि वचन अनुसार जिएर उदाहरण बन्ने, यो दुईवटा जिम्मेवारी तिमोथीको जीवनमा छ, त्यो कुराद्वारा उसले पुरा गर्नु पर्थ्यो। त्यस कारणले आज 2000 वर्ष अगाडि तपाईँ र म जुन सेवामा छौँ, हामी जुन मण्डलीमा छौँ, हामी हरेकको जिम्मा के हो, एफिसीको मण्डलीको जुन खालको आवश्यकता, जुन खालको कुरा उनीहरूले हुनु पर्थ्यो, परमेश्वरको इच्छा थियो, आजको मण्डलीमा पनि त्यही छ नि, फरक छैन नि। त्यो पुरा कसरी हुन्छ, परमेश्वरको वचन, उहाँको आत्माद्वारा, तर तपाईँ र मलाई उहाँले चलाउनुहुन्छ नि। त्यस कारण हामीले परमेश्वरमा समर्पित हुन सक्नु पर्यो, त्यसलाई महत्त्व दिनु पर्यो। यो खण्डमा हामीले अध्ययन गर्दै गर्दाखेरि के छ, हाम्रो जीवनमा पनि आधारभूत कुराहरू जो छ त्यो तिमोथीको जीवनमा जस्तै हामीले लागू गर्नु पर्यो, उचित रूपले परमेश्वरको वचनको बारेमा विचार गर्नु पर्यो, ताकि हामीलाई येशु प्रभुले समझ दिनुहुन्छ, बुद्धि ज्ञान दिनुहुन्छ। तपाईँ र मेरो डिसर्नमेन्ट समझ कहाँबाट आउँछ? परमेश्वरबाट। तर कतिखेर आउँछ? जतिखेर तपाईँले पूर्ण रूपमा त्यसमा ध्यान दिनुहुन्छ, पूर्ण रूपमा त्यसमा समर्पित हुनुहुन्छ, तब मात्रै हामी लक्ष्य प्राप्त गर्न सक्छौँ। हाम्रो लक्ष्य चाहिँ के भनेर भनेको थियो? हाम्रो लक्ष्य चाहिँ येशु प्रभुको स्वरूपमा बदलिने, हाम्रो लक्ष्य येशुसँगको संगति होइन विश्वास। हामीले के भन्छ पहिलो तिमोथी 1:5 के सिकेका थियो? निष्कपट विश्वास, असल विवेक र शुद्ध हृदय। जब त्यो कुरा हुन्छ, हाम्रो सम्बन्ध र संगति येशु प्रभुमा हुन्छ, त्यो अवस्थामा मात्रै हामी उहाँको निम्ति गवाही बन्न सक्छौँ। त्यसकारणले यहाँ एउटा पद तपाईँलाई म पढ्न चाहन्छु, 9:19 कतातिर यहाँनिर के छ? विश्वास, पहिलो तिमोथी 1:19 विश्वास र स्वच्छ विवेक कायम राख। कुनै कुनै मानिसले विवेकलाई इन्कार गरेर आफ्नो विश्वासको जहाज डुबाएका छन्। अब तपाईँले विवेक शुद्ध कसरी राख्न सक्नुहुन्छ? विश्वासलाई शुद्ध कसरी राख्न सक्नुहुन्छ? कुनै पनि पापको कुरामा तपाईँले कम्प्रोमाइज गर्नुहुँदैन, चाहे सम्बन्धको कुरा होस्, चाहे मनभित्रको कुरा होस्, चाहे लोभको कुरा होस्, हरेक आर्थिक अवस्थाको कुरा होस्, हरेक कुरामा हामी परमेश्वरप्रति समर्पित हुनु पर्यो। त्यसैले पहिलो तिमोथी 4:6-16 चाहिँ तिमोथीको जिम्मेवारी चाहिँ गलत शिक्षालाई सही शिक्षाद्वारा सुधार ल्याउने एउटा कुरा थियो, होइन? सही शिक्षा परमेश्वरको वचन अनुसार, यो चाहिँ हरेक विश्वासीको लागि आवश्यकता छ। तपाईँले कुनै जो मान्छे पास्टर अगुवा हुन्छ नि, उसले त्यो 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 व्यवस्था गर्न मिल्दैन, अथवा तपाईँले देखादेखि कोही मान्छे चाहिँ असल छ, उसको जीवनमा पाप देख्नुहुन्छ, ऊ गलत छ, तर तपाईँले उसलाई चाहिँ सही कुरा दिन सक्नुहुन्न, अथवा त्यो तपाईँको मान्छे पर, तपाईँ ठुलो पाप गर्नुहुन्छ। किन हाम्रो काम भनेको चाहिँ उसको गलत देखाइदिने हो, नत्र पनि उसको त कहिले पनि परमेश्वरसँग सम्बन्ध हुन सक्दैन नि, होइन? त्यो कुरा हामीले विचार गर्नु। अर्को कुरा चाहिँ तिमोथीको भूमिका भनेको चाहिँ आफ्नो शिक्षामा आफै समर्पित भएर आफ्नो जीवन वचनअनुसारको जीवन हुनु पर्यो, ताकि उसले आफ्नो जीवन पनि आफ्नो प्रचार पनि वचन पनि सही हुन सकोस्। यो कुरा नै हामी हरेकको लागि होइन परमेश्वर विश्वासमा सत्यमा अभ्यास गर्दै धार्मिकताको जीवन जिउने कुरा चाहिँ लिभिङ गडली लाइफ भन्छ नि, धार्मिकताको जीवन जिउने अथवा परमेश्वरको इच्छा अनुसारको जीवन जिउने। तेस्रो कुरा चाहिँ त्यसपछि उनले ती सत्य शिक्षालाई अरू विश्वासीहरूलाई बुझाउने सिकाउने, मतलब विश्वासीहरूले त्यो कुराहरू बुझ्न पर्ने हुन्छ, ताकि उनीहरूको पनि सम्बन्ध सङ्गति येशु प्रभुसँग हुन सकोस्। अनि यसको निम्ति जुन वरदान तिमोथीलाई दिएको छ, त्यो वरदानलाई उनले प्रयोग गर्नु पर्थ्यो, जुन प्रयोगद्वारा चाहिँ परमेश्वरको महिमा गर्नु पर्थ्यो। त्यसैले उनले पहिला कुरा आफ्नै जीवनमा इमान्दार र उन्नति हुनु पर्यो, ताकि अरूले उसको जीवनद्वारा एउटा उदाहरण सिक्न सक्छन् र उनको प्रचार पनि सही हुनु पर्यो। खालि आफू चाहिँ जिउने, प्रचार नगर्ने पनि होइन। अनि त्यो चाहिँ उनको एउटा परमेश्वरले दिएको सेवाको एउटा सेवकाईको मतलब आयो। असल सेवकले जहिले पनि कुनै पनि गलत कुराहरू देख्छ भने त्यसमा सहभागी सम्मिलित हुँदैन। त्यसकारण जहिले पनि विवेक अनुसार जिउँछ। हामीले गलत कुराहरूलाई देख्न सकेनौँ, गलत मान्छेहरूलाई चिन्न सकेनौँ, त्यसपछि हामी पनि गलतमा पुग्छौँ। कसैले पाप गरेको छ, गलत गरेको छ, कसैको जीवन येशु प्रभुसँग पक्का छैन, उसलाई सम्झाउनु पर्छ, प्रेममा भन्छ, प्रेममा सम्झाउनु पर्छ, किनभने तपाईँले त उसलाई सुधार्न चाहनुहुन्छ नि त, उसको सम्बन्धमा ल्याउन चाहनुहुन्छ। यहाँ चाहिँ के हुन्छ भने मान्छेहरूलाई चाहिँ बदनाम गरेर पतन गर्नेतिर लाग्छन्, त्यो पनि शैतानकै काम हो। पहिला आफ्नै जीवन वचनमा ढाल्नु पर्यो, होइन? तिमोथीलाई त्यही शिक्षा थियो। अनि सत्यको विश्वासको एउटा उदाहरण बन्ने कुरा त्यहाँ भनेको छ, अनि जसले गर्दाखेरि धर्म कर्म होइन तर व्यर्थका कुराहरूमा होइन तर परमेश्वरको सत्य वचन र विश्वासमा बढ्ने कुरा भयो। यसको लागि चाहिँ पहिला तिमोथीले आफै आत्मिकी तालिम लिनु पर्यो, धार्मिकतामा सहभागी हुनु पर्यो। अनि एक्सर्साइज भनेको चाहिँ ग्रिकमा जुन ट्रेनिङ भनिराखेको छौँ, धार्मिकताको ट्रेनिङ, त्यो एक्सर्साइज होइन, त्यो चाहिँ अभ्यास, त्यो भनेको चाहिँ वचन पढेर परमेश्वरसँग समय बिताउने, ताकि हाम्रो जीवनमा भएका जति गलत कुराहरू छन् त्यो कुराहरूबाट हामी परमेश्वरतिर फर्कन्छौँ, त्यसरी हामी धार्मिकताको तालिममा अगाडि बढ्न सक्छौँ। परमेश्वर पिताले ख्रिस्ट येशूमा उपलब्ध गराउनु भएको कुराहरूमा चाहिँ हामी अगाडि बढ्ने, त्यो धार्मिकतामा ट्रेनिङ लिने भने जस्तै हो। त्यसैले यो डिसाइपलसिप हामी गर्छौँ, अगुवाहरूको तालिम गर्छौँ, त्यो कुराले चाहिँ तपाईँले खालि माथि कसै कसैले चाहिँ दिमागमा पनि सम्झना लिया छैन, तालिम लिँदै गएछ, हिँड्दैछ, पाइलो मेट्दैछ। त धेरैले अलि राम्रो गरेको भने चाहिँ के छ भने उसले त्यो सम्झिन्छ, सिक्छ, त्यसले भन्न सक्छ, तर उसको जीवनमा त्यसको भित्र परिवर्तनमा केही छैन, त्यो केही काम लाग्दैन। त्यसैले ख्रिस्टको सिपाही, खेलाडी, किसानको उदाहरण जो छ, त्यही किसिमले हामी पनि धार्मिकताको तालिममा चाहिँ परमेश्वरमा अगाडि बढ्नु पर्यो भन्ने कुरा चाहिँ यहाँनिर छ, मैले सिद्धौँ लागेँ। अनि यो तिमोथी, पहिलो तिमोथी 4:8 यो कुरा छ, किनकि शारीरिक तालिम केही मूल्यको मात्र हुन्छ। जुन चाहिँ शारीरिक तालिम चाहिँ हामीले प्रशस्त गर्छौँ, होइन, शारीरिक तालिम त धेरै गर्छौँ, तर ईश्वर भक्ति भनेको चाहिँ यहाँ चाहिँ गडलिनेस हर किसिमले लाभदायक हुन्छ। परमेश्वरको धार्मिकताको तालिम चाहिँ हर किसिमले, किनभने त्यो यो जीवनको लागि पनि, आउनेवाला जीवनको लागि, यो वर्तमान जीवन र आउने जीवन दुवैको निम्ति उपयोगको हुन्छ। अब यो आउने जीवन भनेको चाहिँ के हो? आउने जीवन भनेको चाहिँ जब येशू प्रभुको दोस्रो आगमन भएर हामी उहाँसँगै स्वर्गमा हुन्छौँ, अहिले नै हामी त्यसको तालिममा, धार्मिकतामा बढाएको छैन भने त्यो दिनको लागि तयार हुँदैन, र आज पनि त्यसको आशिष हामीले पाउँछौँ। यो भनाइ विश्वासयोग्य छ, जसलाई पूर्ण रूपले स्वीकार गर्न सकिन्छ। कुन भनाइ? यो भनाइ, ईश्वर भक्तिको तालिम, धार्मिकताको तालिम, जसले चाहिँ यो जीवन, वर्तमान जीवनमा र आउनेवाला जीवनमा पनि त्यसले सहायता गर्नुहुन्छ भन्ने कुरा चाहिँ हामी देख्छौँ। त्यसैले क्रिस्टियन जीवनको लक्ष्य, क्रिस्चियन मिनिस्ट्री भन्छौँ नि हामीले, त्यसको सेवाकाई, त्यसको गोल अथवा लक्ष्य भनेको चाहिँ धार्मिकतामा तालिम लिने भनेको चाहिँ आत्मिकी अभ्यास, जसले चाहिँ येशू प्रभुको स्वभावमा हामीलाई परिवर्तन गर्छ। त्यो परिवर्तन गर्ने भनेको चाहिँ परमेश्वरको वचन र परमेश्वरको आत्मा, जसले चाहिँ हामी येशूको सम्बन्धमा आएर उहाँ सँगसँगै समय बिताउँछौँ, होइन। त्यसैले हरेक व्यक्तिको जीवनमा के हुन्छ? गोल अथवा लक्ष्य अथवा के प्राप्तिको लागि हामी अगाडि बढ्छौँ, त्यसको लागि मेहनत गर्छौँ भने त्यसले चाहिँ धीरजी साथ परमेश्वरमा विश्वास गरेर हामी पर्खन्छौँ, किनभने उहाँको प्रतिज्ञा र उहाँको विश्वासयोग्यता अनुसार उहाँले जे प्रतिज्ञा तपाईँ मलाई गर्नुहुन्छ त्यो उहाँले पुरा गर्नुहुन्छ, होइन। त्यस कारणले जस्तै 3 उदाहरण, सिपाही, खेलाडी र किसान, धीरज हुनु पऱ्यो नि, एकचोटि हुँदैन नि। खेलाडीले त कति पो दिन त्यो एक्सर्साइज गर्नुपर्छ, होइन, त्यो किसानले पनि कति महिना पर्खनुपर्छ, अनि सिपाहीको त कुरा छोडिदिउँ। त्यसैले तिमोथीले आफ्नो उमेरको कारणले त्यो कुरा मैले गरिसकेँ। सो परमेश्वरप्रति, मानिसहरूप्रति एउटा बलिदानपूर्ण प्रेम परमेश्वरप्रति र मानिसहरूप्रति, अनि त्यसपछि परमेश्वरको कुराहरू, परमेश्वरको पवित्रतालाई हाम्रो जीवनमा परिवर्तन गरेर परमेश्वरको जीवनद्वारा धार्मिकतामा बदलिँदै जाने कुरा। त्यसैले तिमोथीलाई शिक्षा दिएको चाहिँ उनको शिक्षामा मानिसहरूले शिक्षालाई पालन गर्न र सत्य वचन अनुसार मानिसहरूमा त्यो परिवर्तन आउन सकोस्, होइन, परमेश्वरको वरदानको प्रयोगद्वारा त्यो कुरा हुन्छ। जस्तो एफिसी 4:11 वरदानको बारेमा कुरा गर्छ, त्यो चाहिँ सन्तहरू भनेको चाहिँ परमेश्वरको जनहरूलाई इक्विप भनेको चाहिँ सुसज्जित बनाउने, बदल्ने, सिपालु बनाउँदै लाने भन्ने कुरा हुन्छ। त्यसैले पावलको मुख्य आग्रह यहाँ तिमोथीलाई 2000 वर्ष अगाडि एफिसीको मण्डलीमा सेवा दिनको लागि र तपाईँ र मलाई आज हाम्रो सेवाको लागि, अनि साँच्चो परमेश्वरको वचन पालनमा समर्पणता, अनि सुसमाचार अरूलाई सुनाउने कुरामा, ताकि पहिलो कुरा चाहिँ के भन्छ, पहिलो कुरा आफै हुनु पर्यो, त्यसपछि अरूलाई बनाउनु पर्यो। यो दुईवटा कुरो, ख्रिस्टलाई चिन्ने, ख्रिस्ट चिनाउने, यो केवल परमेश्वरको वचनद्वारा आउन सक्छ। त्यस कारणले यो पास्टरको, सेवकको काम भनेको चाहिँ एकदम महत्त्वपूर्ण छ। त्यसैले यो सबै कुरा भन्दै गर्दा एउटा पोइन्ट के हो भन्दा, ख्रिस्चियन भनेको चाहिँ को हो भन्ने कुरा प्रष्ट बुझ्नु पर्छ। त्यसैले तपाईँ र मैले परमेश्वरको वचनको परिभाषाले मात्रै मान्छेलाई क्रिस्चियन भनेर चिन्नु पर्यो। मान्छेको मुख हेरेर खाले कोही पनि क्रिस्चियन हुँदैन। बुझ्नुहुन्छ? मेरो लागि त्यही हो, अर्काको लागि त्यही हो। त्यसैले हामी आज सबै कुरा उही रोग लागेको मान्छेलाई ट्रेङ्कुलाइजर दिन्छ नि, इन्जेक्सन, बिसेक भई भन्ठान्छ, भरे त ऊ मरिरहन्छ। धेरै क्रिस्चियनहरू त्यही प्रकारको होला। तपाईँहरू म त्यो अवस्थामा नरहौँ। हामी साँच्चै परमेश्वरको सम्बन्धमा हौँ। यो संसारको मोह, संसारद्वारा संसारलाई त्याग्ने कुरा होइन। मुक्ति पाएको मान्छेमा चाहिँ के हुन्छ? मैले पहिलो युहन्ना 5:1-5 5 साइनहरू भनेको छु नि होइन। मुक्ति पाएको मान्छेमा तपाईँ आफै पढेर त्यहाँ पत्ता लगाउनुहोस्। 5 साइन, एउटा चाहिँ संसारप्रति प्रेम गर्नु छोड्छ नि होइन, त्यस कारणले संसारबाट स्वतन्त्र हुन्छ। त संसार भन्ने बित्तिकै यो जति पनि इगो, जति पनि खराबी छ नि मान्छेमा, अहिले भरमाउने कुरा संसारको कुरा हो नि त। संसारको सिस्टम भनेको चाहिँ के छ? शैतानको अधीनमा छ नि, त्यो भूतको अधीनमा छ नि, चौडाको। र हामीमा फुट ल्याउने, हामीमा मुड ल्याउने, मान्छेहरूको बिचमा तनाव ल्याउने, सबै त छौँडा काम हुन्छ नि त। र हामीले छौँडालाई नै सरेन्डर गर्यो भने त कुरा सिद्धिको नि। तपाईँले मैले सहन सिक्नुपर्छ, प्रेम गर्न सिक्नुपर्छ। आउनुहोस् हामीहरू प्रार्थना।